आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
चुटलाई कसैले नबुझेको भए, तिम्रो भावनालाई कसैले नबुझेको भए, तिम्रो चुटलाई कसैले नबुझेको भए, तिम्रो भावनालाई कसैले नबुझेको भए। तिम्रो दुःखलाई बुझेको तिम्रो छोटोलाई कसैले नबुझेको भए तिम्रो भावनालाई कसैले नबुझेको भए
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जयमसी अनि नमस्ते, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन नयाँ नियमको याकुबको पत्रबाट देख्न आरम्भ गरिरहेका छौं। म आशा गर्दछु कि हामी सबैले यस पुस्तकबाटको अध्ययनमा पनि धेरै धेरै आशिष पाउनेछौ अनि म विश्वास गर्दछु कि तपाईँहरू सबै यस पुस्तकको अध्ययनमा भाग लिनुहुनेछ अनि तपाईँहरू निरन्तर आफ्ना मित्रहरूलाई, आफ्ना परिवारहरूलाई पनि यस अध्ययनमा भाग लिनलाई उत्साह दिनुहुनेछ। सबभन्दा पहिले हामी आज यस पुस्तकको खाली परिचय भाग मात्र देख्नेछौ। त्योभन्दा पहिले आउनुहोस्, हामी यो पुस्तकको अध्ययनको आशिषको लागि छोटो प्रार्थना गरौं। प्यारे प्रभु, अति नै दयालु परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद, स्तुति, प्रशंसा र आदर सम्मान दिदछौ, किनकि तपाईँ अति नै भला प्रभु हुनुहुन्छ, अति नै दयालु हुनुहुन्छ, जसले सधैँ नै हामीमाथि आफ्नो नजर लगाउनुहुन्छ, हामीलाई सम्हाल्नुहुन्छ, हामीलाई डोर्याउनुहुन्छ, हामीलाई अगुवाई गर्नुहुन्छ र हामीलाई तमाम किसिमको दुःख, कष्ट, आपद विपदबाट छुटकारा दिनुहुन्छ अनि आशिषले हामीलाई भरिपूर पारिदिनुहुन्छ। तपाईँको ती महान उपकार, ती महान प्रेम, दयाको लागि हामीसँग दिने केही कुरो छैन, केवल धन्यवाद भाइ। प्रभु, हामी हृदयदेखि नै तपाईँलाई धन्यवाद दिन चाहन्छौ र भन्न चाहन्छौ, प्रभु तपाईँ, हामी माया गर्छौ तपाईँलाई अनि यही नै हाम्रो हृदयको संकल्पना छ कि हामी निरन्तर तपाईँलाई प्रेम गरिरहौं, किनकि तपाईँले हामीलाई प्रेम गर्नुभयो। प्रभुजी, हामी प्रार्थना गर्दछौं कि यो नयाँ पुस्तकबाट जुन आजदेखि हामी अध्ययन गर्न लागिरहेका छौं, आफ्नो ज्ञान बुद्धिले हामीलाई भरपूर गरिदिनुहोस्, ताकि यस अध्ययनमा हामी धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गर्न सकौं र हामीलाई आफ्नो वचनमा निरन्तर लागिरहने मन दिनुहोस्। शैतान, अन्धकारको युक्तिहरू, शक्तिहरू अनि आलसका कुराहरूबाट पनि तपाईँको वचनमा ध्यान दिने हृदय दिनुहोस्। ती सबैबाट हाम्रो मनलाई टाढा गराएर र हाम्रा जीवनबाट ती तमाम कुराहरूबाट जोगाउनुहोस्, हामीलाई ती तमाम कुराहरूबाट जोगाउनुहोस्। शैतानले हामी कुनै पनि रीतिमा तपाईँको उपस्थितबाट तपाईँको वचन अध्ययनबाट टाढा लान नसकेको होस्। प्रत्येक मित्रहरूलाई तपाईँको हातमा राख्छु, उनीहरूलाई नाम नाम गरेर आशिष दिनुहोस्। आदर सम्मान धन्यवाद चढाउँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, याकूबको पत्र परम्परागत भावले सामान्य पत्रहरू भनिने पत्रहरूको समूहमा पहिलो हो, जुनमा याकूब पनि पहिलो र दोस्रो पत्रुस, पहिलो पत्रुस र तेस्रो योहन्ना र यहुदाका पत्रहरू पर्दछन्। तिनीहरूलाई यस अर्थमा सामान्य पत्रहरूको नाम दिइएका छन् किनभने तिनीहरू सबैको लागि हुन्। कुनै विशेष व्यक्ति कलेसिया मण्डलीलाई सम्बोधित गरिएको छैन, तर सम्पूर्ण रूपमा कलेसियालाई सम्बोधित गरिएको छ। मित्र, यस पुस्तकको वा पत्रको लेखकको बारेमा चाहिँ खास समस्या छ। त्यहाँ कुनै प्रश्न छैन कि यो याकूबको पत्र याकूबले लेखे, तर कुन याकूब चाहिँ यसको खास लेखक थिए त? कसै कसैले नयाँ नियममा याकूब नामको कमसे कम चारजना नामहरू पाउँदछन्। म विश्वास गर्दछु कि तपाईँ तीनजनाको नाम पत्ता लगाउन सक्नुहुनेछ जसलाई स्पष्ट रूपमा चिन्न सकिन्दछ। पहिलो याकूब युहन्नाको दाई र जबेदीका छोरा हुन्। यी दुई मानिसलाई हाम्रा प्रभुद्वारा गर्जनका पुत्रहरू भनिएका थिए। उसलाई हेरोदद्वारा मारिएका थिए र जसले उही समयमा सोन पत्रुसलाई जेलखानमा हालेका थिए, मतलब उही समयमा हेरोदले सिमोन पत्रुसलाई पनि जेलखानमा हालेका थिए। यसको रेकर्ड हामी प्रेरित बाह्र अध्याय एक र दुई पदमा देख्छौ। अनि दोस्रो याकूब अल्फाउसका पुत्र, जसलाई सानो याकूब पनि भनिन्दछ, उसलाई प्रेरितहरूको तालिकामा वा सूचीमा उल्लेख गरिएको छ, तर उसको बारेमा अति नै कम जानिन्दछ। स्वयं गतिले उसलाई यो पत्रको लेखको रूपमा खारिज गर्दछ, लेखकको रूपमा। अनि तेस्रो याकूब चाहिँ प्रभुका भाइ हुन्। उनी मरियमको र युसुफका पुत्र थिए, जुनले उसलाई प्रभु येशूको आधा भाइ अर्थात सौतेली भाइ बनायो। मत्ती तेह्र अध्याय पचपन्न पदमा हामी पढ्छौ, के तिनी सिकर्मीका छोरा होइनन् र? के यिनकी आमाको नाम मरियम होइन र? र यिनका भाइहरू याकूब, योसेस, सिमोन र यहुदा होइनन् र? आरम्भमा प्रभुका भाइहरूले प्रभुमा कति पनि विश्वास गरेनन्, तर त्यो समय आयो, याकूब यरुसलेममा मण्डलीको मुख्य बन्यो। प्रेरित पन्ध्र अध्यायमा याकूबले यरुसलेममा महापरिषदमा अध्यक्षता गरेको देखिन्छ। कमसे कम उसले निष्कर्ष वा सार बनाए र पवित्र आत्माको अगुवाईको अन्तर्गत निर्णयतिर सभालाई ल्याए। म विश्वास गर्दछु कि यो नै याकूब, जसलाई गलाती दुईको नौ पदमा उल्लेख गरिएको छ। जब याकूब, केफास र युहन्नाले जो खाम्बाहरू भनिदथे मलाई दिएको अनुग्रहलाई थाहा पाए, तब उनीहरूले हामीहरू चाहिँ अन्य जातिहरू कहाँ र उनीहरू चाहिँ खतना हुनेहरू कहाँ जाने भनी मलाई र वर्णवासलाई संगतिको दाहिने हातहरू दिए। हजुर, यी नै याकूब हुन्। हामी विश्वास गर्दछौ कि यो याकूबको पत्रको लेखक हुन्। अनि यो पत्र लेखिएको मिति करिब 45 50 ईस्वी सम्वत बीच थियो। कोही कोही छन् जसले भनेका छन् कि याकूबले यो पत्र पावलको शिक्षाको प्रतिस्पर्धा गर्न वा खारेज गर्न लेखे। तिनीहरू तर्क गर्दछन्, याकूबले कामहरूमा जोड दिन्छन् जबकि पावलले विश्वासमा जोड दिन्छन्। तर पावलले लेखकहरू मध्ये सबभन्दा पहिलो वा प्रथम पत्र पहिलो थिस्लुनिके पावलले करिब 52 ईस्वी सम्वतदेखि 56 ईस्वी सम्वतमा लेखेथे। त्यसकारण पावलको पहिलो प्रथम पत्र पनि याकूबको पत्रपछि मात्र लेखिएको थियो। त्यसकारण हामी यो भन्न सक्छौ कि नयाँ नियममा याकूबको पत्र पहिलो पुस्तक थियो।
मतलब यो नयाँ नियममा सबभन्दा पहिलो लेखिएको पुस्तक थियो। हजुर, यो हास्यास्पद अमित्र, यो स्पष्ट छ कि याकुबको विषय कामहरू होइन तर विश्वास हो, जस्तो कि पावलको पनि विषय चाहिँ विश्वास नै हो। तर याकुबले यस कुरामा जोड दिन्छन्, विश्वासले चाहिँ कर्मको उत्पादन गर्दछ। दुवै याकुब र पावलले विश्वास र कामहरूको बारेमा अति नै धेरै कुराहरू गर्दछन्, अनि तिनीहरूले हामीलाई विश्वासद्वारा धर्मीकरणको दोस्रो स्थितिहरूको दिन्छन् वा दुई स्थितिहरूको दिन्छन्। ती दुवै कुरा पावलको लेखाइमा स्पष्ट छन्। पहिलो, विश्वास। हामी कामहरूद्वारा धर्मी ठहरिएका छैनौं, पावलले लेखे एफिसी 2:8-9 पदमा, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। अनि फेरि उसले तितस 3:5 पदमा लेखे, तब हामी आफैले गरेका धर्मका कामद्वारा होइन तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो। अनि दोस्रो हो काम, हामी कामहरूको लागि धर्मी ठरिएका छौं। ध्यान लगाएर सुन्नुहोला, हामी कामहरूद्वारा होइन तर हामी कामको लागि धर्मी ठरिएका छौं। तितस 3:8 पदमा पावलले भन्छन्, यो विश्वासयोग्य वचन हो, अनि म चाहन्छु तिमीले निरन्तर यी कुराहरूमा जोड देऊ कि जसले परमेश्वरमा विश्वास गरेका छन् उनीहरूले असल असल कामहरूमा लागिरहनमा ध्यान देऊ। एफिसी 2:10 पदमा पावल हामीलाई भन्दछन्, किनकि असल कामहरूको लागि ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका कार्यगर हौ, जुन कामहरूमा हामीले हेर्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ। विश्वास उद्धार वा मुक्तिको जड हो, पावलले त्यसमा जोड दिन्छन्। कामहरू चाहिँ उद्धार वा मुक्तिका फलहरू हुन्, उपजहरू हुन्, अनि त्यो नै कुरामा याकुबले जोड दिन्छन्। वा हामी यस तरिकामा व्यक्त गर्न सक्छौ, विश्वास उद्धार वा मुक्तिको कारक हो र कामहरू चाहिँ उपहार वा मुक्तिको परिणाम हो। कामहरू चाहिँ उद्धार वा मुक्तिको परिणाम हो। जब पावल भन्छन् कि कामहरूले तपाईँलाई उद्धार गर्ने छैन, मुक्ति दिने छैन, उनी व्यवस्थाका कामहरूको बारेमा कुरा गरिरहेका छन्। जब याकुबले जोड दिन्छन् कि कामहरू महत्वपूर्ण छन् वा अति नै आवश्यक छन्, उनी विश्वासको कामहरूको बारेमा कुरा गरिरहेका छन्, व्यवस्थाका कामहरूको बारेमा होइन। याकुब 2:18 पदमा उसले भने, तर कसैले भन्ला तिमीसँग विश्वास छ तर मसँग कामहरू छन्, तिम्रो विश्वास तिम्रा कामहरू ती मलाई देखाऊ, अनि म मेरो विश्वास मेरो कामहरूद्वारा तिमीलाई देखाउनेछु। परमेश्वरले तपाईँका हृदय हेर्नुहुन्छ र देख्नुहुन्छ र जान्नुहुन्छ कि तपाईँ विश्वास गर्नुहुन्छ वा गर्नुहुन्न। यो विश्वासद्वारा धर्मी ठरिने कुरो हो, तर तपाईँको छिमेकीहरूले वा अन्य मानिसहरूले तपाईँको हृदय देख्दैनन् र उनीहरूले खालि तपाईँका कामहरूद्वारा, जुन तपाईँका विश्वासका फलहरू हो, थाहा पाउन सक्नेछन्। म विश्वास गर्दछु, यो याकुबको पत्रको चाबी पदहरू हुन्। याकुब 1:22 र याकुब 2:20 पद, जहाँ यस प्रकार लेखिएको छ, याकुब 1:22 पदमा, तर तिमीहरू वचन पालन गर्नेहरू हौ, सुन्नेहरू मात्र होइन जसले आफैलाई धोका दिन्छन्। अनि याकुब 2:20 पदमा लेखिएको छ, तर हे बेकम मानिस, कामहरू बिनाको विश्वास चाहिँ मरेको हुन्छ भनी के तिमी जान्न चाहन्छौ। याकुबको पत्रले ख्रिस्टियनिटी शास्त्रसँग व्यवहार गर्दछ। ख्रिस्टियनिटीको वा ख्रिस्टियनको नीति शास्त्रसँग व्यवहार गर्दछ, सिद्धान्तसँग होइन। याकुबले व्यावहारिक कुरा दिन गइरहेका छन्, बताउन गइरहेका छन्, तर उही समयमा उनी विश्वासको विषयबाट तर्केर अर्कोतिर लाग्ने छैन। यो स्पष्ट छ कि निश्चय नै याकुब एक अति नै व्यावहारिक व्यक्ति थिए। परम्पराले बताउँछ उसलाई बुढा उठको घोडाहरू नाम दिएको थियो, बुढो उठको घोडा, किनभने उसले प्रार्थनामा घण्टौं घण्टौं समय बिताउँथ्यो। यसको व्यावहारिक बनावट वा स्वभावको कारण यो पत्रलाई हितोपदेशको पुस्तक साथसाथै पहाड़ी उपदेशसँग तुलना गरिएको छ। याकुब तर्क गर्दछन् कि विश्वासद्वारा धर्मीकरण कामद्वारा प्रदर्शित गरिएको छ। यसलाई याकुब एक र दुई अध्याय अनुसार, कामहरूको अध्याय तीन अनुसार, वचनहरूको अध्याय चार अनुसार संसारिकता र अध्याय पाँच अनुसार धनीलाई चेतावनीको टेस्ट ट्युब वा परीक्षा नलीमा हाल्नु पर्दछ। त्यसपछि हामी यस पुस्तकको रूपरेखा देख्नेछौ। पहिलो भाग एकदेखि तीन अध्यायमा मुख्य विषय हो सत्य विश्वासको प्रमाणीकरण, अनि यस विषय अन्तर्गत पहिलो कुरा देख्छौ याकुब एक अध्याय एक र बाह्र पद अनुसार, परीक्षाद्वारा परमेश्वरले विश्वासको जाँच्नुहुन्छ अनि यसको दुईवटा परिणाम आउँछ। यहाँ पद तीनमा धीरजको विकास अनि पद बाह्रमा देख्छौ पछिबाट इनाम वा पुरस्कार। अनि दोस्रो कुरा देख्छौ याकुब एक अध्याय तेह्रदेखि एक्काइस पद अनुसार, परमेश्वरले खराब कुराद्वारा विश्वासको जाँच्नु वा परीक्षा गर्नुहुन्न, अनि चौध पद अनुसार खराबी शरीरभित्रबाट आउँछ। तेस्रो कुरा हामी देख्छौ याकुब एक अध्याय बाइसदेखि सत्ताइस पद अनुसार, परमेश्वर वचनद्वारा विश्वासको जाँच गर्नुहुन्छ तर मानिसको बुद्धिद्वारा होइन। सिद्धान्तको नगर्नु वा सिद्धान्तको कुरा अनुसार काम नगर्नु विश्वासको अन्तिम जाँच हो। थाहा पाउने कुरा वा जान्ने कुरा काफी पर्याप्त छैन। चौथो कुरा हामी देख्छौ दुई अध्याय एकदेखि तेह्र पद अनुसार, व्यक्तिहरूको विषयमा मनोवृत्ति र क्रियाद्वारा विश्वासको जाँच गर्नुहुन्छ। अनि पाँचौं कुरा हामी देख्छौ दुई अध्याय चौधदेखि छब्बीस पद अनुसार, परमेश्वर असल कामहरूद्वारा विश्वासको जाँच गर्नुहुन्छ। अनि पद एक्काइस अनुसार, अब्राहम कामहरूको एक उदाहरण हुन्। अनि छैटौं कुरा हामी देख्छौ अध्याय तीन अनुसार, परमेश्वर बोली वा जीवद्वारा विश्वासको जाँच गर्नुहुन्छ। जुन कुरा हृदयको इनारमा हुन्छ त्यो मुखको बाल्टिनद्वारा बाहिर निस्किआउनेछ। अनि दोस्रो मुख्य भाग याकुब चार अध्यायमा देख्छौ मुख्य विषयको रूपमा संसारिकताको रिक्तता, खालीपना र निर्जीवत। अनि चार अध्यायको एक र दुई पदमा संसारिकतालाई लडाई र फाटो र कलहको आत्मासँग पहिचान गरिएको छ। अनि तेस्रो मुख्य भाग याकुब पाँच अध्यायमा मुख्य विषयको रूपमा देख्छौ धनीको केस, ख्रिष्टको निकटताको आगमनको महत्व, ख्रिष्टको नजिक वा निकट आगमनले पाँच अध्याय सात र आठ अनुसार धीरजको, र पाँच अध्याय पद तेह्रदेखि अठार पद अनुसार प्रार्थनाको उत्पादन गर्दछ। यस मुख्य तेस्रो भाग अन्तर्गत देख्छौ पहिलो याकुब पाँच अध्याय एकदेखि छ पद अनुसार धनीहरूलाई चेतावनी दिइएको छ। दोस्रो याकुब पाँच अध्याय सातदेखि बाह्र पदमा हामी देख्छौ ख्रिष्टको आगमन सान्त्वना हो। अनि तेस्रो याकुब पाँच अध्याय तेह्रदेखि बीस पदमा देख्छौ धर्मीको प्रार्थनामा शक्ति छ। अमित्र, यसै रूपरेखाको आधारमा हामी अर्को दिनदेखि याकुबको पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। म तपाईँ सबैलाई यही आग्रह गर्दछु कि यस सुन्दर पुस्तकको वचन अध्ययनमा निरन्तर भाग लिनुहोला। आफ्ना मित्रहरूलाई, आफ्ना साथी संगीहरूलाई, आफ्ना मण्डलीलाई, आफ्ना परिवारहरूलाई यस वचन अध्ययनमा भाग लिनलाई उत्साह दिनुहोला। परमेश्वर यस पुस्तक हामीलाई व्यवहारिक कुराहरू सिकाउन गइरहनु भएको छ, जुन हामी विश्वासीहरूको जीवनमा हुन नित्यन्त आवश्यक छ। हुन्छ श्रोता, म आशा गर्दछु कि तपाईँ सबै यस वचन अध्ययनमा भाग लिनुहुनेछ र एक दिन पनि चुकाउनुहुने छैन, अनि परमेश्वर तपाईँहरूलाई निश्चय नै धेरै धेरै आशिष दिनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
अब पासोमा म जन छैन तिमी मासुमा छ विश्वास सधैँ मेरो हृदयमा छ आशा सधैँ मेरो बिजेमा मान्ने छैन कहिले जीवनमा गहिरो सागर बिजेमा आए जाने छु म यीशुमा सैतानले बाधा दिए तापनि लड्ने छु म यीशुमा आजको यो दाउ यीशुको